आज हम लेक्चर नंबर 21 शुरू करने लगे हैं, ठीक है जी। इसमें इसका उन्वान है रोशनी की किस्में और पेज नंबर है 171। रोशनी की किस्में होती हैं। अब ये जो पीछे आपने जहाँ तक हमने ये किताब का मुतालिया किया उसमें जो बात हमें समझाई गई, जो बात बताई गई कि एक खालिक है, उसने चाहा कि मखलूक को तख्लीक करे और मखलूक को कुछ सलाहियतें वदियत की। अब ये किया कैसे और ये होता कैसे है, यानी इंसान को जो सलाहियतें वदियत की गई उनमें से एक सलाहियत ये भी है कि वो खलीफातुल अर्द अल्लाह का नायब होने के नाते इन चीज़ों पे तसर्रफ करे। अब ये सारा मैकेनिज्म इससे रूशनास करने के लिए ये पूरी किताबें लिखी गई, सिलेबस बनाया गया और ये सारा कुछ वाजे किया गया। अब रोशनी की किस्में, तो जब भी कायनात का तस्करा आता है, कायनात के खदोखाल का तारुफ कराया जाता है, तो इंसान टाइम एंड स्पेस में महदूद होकर बात करता है। जिंदगी का तारुफ खदोखाल और नक्शो निगार से होता है, यानी ये हमारी सोच है कि चीज सामने खदोखाल और नक्शो निगार में नजर आएगी तो हम मानेंगे। जिंदगी का एक हिस्सा खदोखाल और नक्शो निगार पर मुश्तमिल है और दूसरा हिस्सा रफ्तार पर, दूसरा हिस्सा रफ्तार के ऊपर कायम है। खदोखाल में तब्दीली नजर आती है लेकिन जिस वक्त, आगे देखें ब्रैकेट में क्या लिखा है, रफ्तार, तो वक्त क्या हुआ, रफ्तार। ये किस चीज की रफ्तार है, हवास की रफ्तार, जहन की रफ्तार, इसको जमानियत कहा गया। तो लेकिन जिस वक्त यानी रफ्तार पर खदोखाल नशोनुमा पाते हैं वो नजर नहीं आता। देखिए पहले पैराग्राफ में कितना बड़ा राज बता दिया कि हम जब भी किसी चीज का तस्करा करते हैं, उसका तारुफ हासिल करते हैं, तो हमारे ज़हन में खदोखाल आते हैं। क्यों? क्योंकि हम टाइम एंड स्पेस में बंद होकर, महदूद होकर बात कर रहे हैं। हमें आदत पड़ी हुई है कि जिंदगी का तारुफ खदोखाल और नक्शो निगार। अब खदोखाल और नक्शो निगार किसी बेस पे कायम है, यानी स्पेस जो है ये टाइम पे, टाइम इसकी बेस लाइन है, बुनियाद है। अब हमें दीवार तो नजर आ रही है, उसकी बुनियाद नजर नहीं आ रही, सॉरी। अब जिंदगी का एक रुख आंखों के सामने है और दूसरा रुख छुपा हुआ है। दूसरा रुख छुपा हुआ है, जो रुख आंखों के सामने है ये स्पेस है, लेकिन जो रुख आंखों से ओझल है वो टाइम है। यानी इंसान जहां से आया उसका बचपन, लड़कपन, जवानी और बुढ़ापा जहां गुम हो गया वो टाइम है। बचपन, लड़कपन, जवानी और बुढ़ापे के खदोखाल स्पेस हैं। आज देखें जरा टाइम एंड स्पेस कैसे समझाया जा रहा है कि जिंदगी के दो रुख हैं, एक रुख कायम है और दूसरा रुख एक तरफ घटता है, दो दूसरी तरफ बढ़ता है। जिंदगी के दो रुख हैं, ठीक है, एक रुख अपनी जगह कायम है और दूसरा रुख घटता बढ़ता है, दूसरा रुख घटता बढ़ता है और फिर वो तीसरी तरफ फना हो जाता है। یعنی دوسرا رخ گھٹتا بڑھتا اور فنا ہوتا ہے, یوں کہہ لیں کہ زندگی کے دو رخ ہیں, ایک رخ قائم ہے, ایک گھٹتا بڑھتا اور فنا ہو جانے والا ہے. تو وہ پیچھے کیا بتایا کہ علم شے اور شے, یہ جو ذہن میں پہلے شے اور علم شے کی وضاحت کی گئی, اب اسی بات کو یہاں پہ یوں بتایا جا رہا ہے کہ زندگی جس رخ پر قائم ہے وہ زمان ہے, اور جس رخ پر گھٹ رہی ہے, بڑھ رہی ہے اور فنا ہو رہی ہے, یہ سب مکان ہے. روحانی علوم انسان کی رہنمائی کرتے ہیں کہ کائنات میں رشتہ داری کا دار و مدار روشنی پر ہے. یہ روحانیت جو ہے یہ کیا بتا رہی ہے کہ یہاں پہ ہر چیز کا دار و مدار, ہر چیز کا دار و مدار روشنی پر ہے. ایک روشنی مادی آنکھ سے نظر آتی ہے اور دوسری روشنی باطنی آنکھ سے نظر آتی ہے. یعنی کائنات کی, یہ جو کائناتی نظام ہے اس میں روحانی علوم کی مدد سے جب ہم دیکھتے ہیں تو کائنات میں ایک تو رشتہ داری نظر آتی ہے جس کا دار و مدار روشنی پر ہے. یعنی آپ میری آواز سن رہے ہیں تو یہ بھی لہریں ہیں, ہم ایک دوسرے کو دیکھتے ہیں تو یہ بھی روشنی کی وجہ سے دیکھ رہے ہیں, حتیٰ کہ جب ہم کسی کو سوچ رہے ہیں تو وہ بھی لہریں ہیں, وہ بھی روشنی کی قسم ہے. اب ایک روشنی مادی آنکھ سے نظر آتی ہے اور دوسری قسم کی روشنی باطنی آنکھ سے نظر آتی ہے. اب یہ جو روشنی ہے اس کی اصل, اب روشنی کی اصل یعنی اس کی بنیاد, اب روشنی کی اصل جو ہے یا اس کی بنیاد جو ہے, جی روشنی کی اصل, روشنی کی اصلیت کیا ہے,
جی اصل میں سوری معافی چاہتا ہوں، میرا یہ نیٹ بیٹھ گیا تھا، میں پیج نمبر 171 پہ ہی پڑھ رہا ہوں، اور اس کا یہ کہ روحانی علوم سے جب ہم مدد لے کے اس کو سمجھتے ہیں تو روحانی علوم ہماری رہنمائی کرتے ہیں کہ کائنات میں رشتہ داری کا دار و مدار روشنی پر ہے، کائنات کے افراد اور انواع میں رشتہ داری، ایک دوسرے کی جان پہچان کا دار و مدار روشنی پر ہے۔ اب ہم ایک روشنی مادی آنکھ سے نظر آتی ہے، لیکن دوسری قسم کی روشنی باطنی آنکھ سے نظر آتی ہے۔ یہ ہیں روشنی کی دو قسمیں، ایک جو کہ ویزیبل لائٹ ہے جسے مرئی روشنی کہتے ہیں، اور دوسری وہ جو غیر مرئی ہے۔ اب روشنی کی اصل جو ہے یہ غیر متغیر ہے، یعنی روشنی کس چیز پہ بیس کرتی ہے؟ روشنی کی جو اصل ہے وہ ان ویریبل ہے، غیر متغیر ہے، اس میں کوئی چینج نہیں ہے، اس میں کوئی تبدیلی نہیں ہے۔ یعنی اگر ایک بچہ، فرض کریں اس کا نام زید ہے، تو زید اس روشنی میں اس کا ایک دن کا بچہ اور 70 سال کا بڈھا بندہ سارے ایک ہی جگہ جمع ہے، وہاں کوئی تغیر نہیں ہے۔ لیکن روشنی کی وہ حیثیت جہاں مکانیت ہے وہ متغیر ہے، یہ ہے تغیر کی اصل، کہ روشنی کا جو غیر متغیر روشنی ہے حد و خال اس میں بھی ہوتے ہیں۔ اب اس روشنی کے اندر جسم بھی ہوتا ہے، نقش و نگار بھی ہوتے ہیں، انسانی زندگی کا ہر عمل اور انسانی زندگی کی ہر حرکت خیال کی محتاج ہے یا خیال کے تابع ہے۔ اب مزید نقطہ غور کریں کہ جب تک ہمیں کسی عمل یا کسی حرکت کے بارے میں اطلاع فراہم نہ ہو، ہم عمل نہیں کر سکتے۔ بھئی خیال ہی نہیں آئے گا تو عمل کہاں سے ہو جائے گا؟ خیال کیا ہے؟ اطلاع۔ اطلاع فراہم نہ ہو تو ہم عمل نہیں کر سکتے۔ اب اطلاع کے ساتھ ہی حرکت واقعہ ہوتی ہے، اور اس حرکت کا مظاہرہ ہی عمل ہے۔ اب زندگی کا ہر لمحہ ایک طرف بڑھ رہا ہے اور دوسری طرف فنا ہو رہا ہے، یعنی ہر لمحہ کہیں سے آ رہا ہے اور کہیں ریکارڈ ہو رہا ہے۔ اس آنے اور ریکارڈ ہونے پر انسانی ارتقا کا دار و مدار ہے۔ یہ بات بہرحال تسلیم کرنا پڑے گی کہ پیدائش سے پہلے انسان کہیں موجود تھا، وہاں سے اس دنیا میں آیا، اور اسے اس دنیا سے جانا ہے۔ اس دنیا میں آنا نزولی حرکت ہے، واپس جانا سعودی حرکت ہے۔ خاکی دنیا کے ساتھ ایک دوسری دنیا بھی آباد ہے۔ اچھا، اس کے بھی دو رخ ہیں، ایک رخ کا نام عراف ہے اور دوسرے رخ کا نام برزخ ہے۔ نیچے آتے ہوئے اس کا نام برزخ ہے، اور اوپر جاتے ہوئے اس کا نام عراف ہے۔ انسان انفرادی حیثیت میں لوہے محفوظ سے زمین پر نزول کر رہا ہے، اور لوہے محفوظ اور دنیا کے درمیان ایک زون ہے۔ اس زون سے انسان کو زمانیت اور مکانیت کی اطلاع فراہم ہوتی ہے، اس زون کو برزخ کہتے ہیں۔ جس طرح فرد عالم اروا سے برزخ میں آتا ہے، اسی طرح اس دنیا سے جانے کے لیے اس کو ایک اور زون میں قیام کرنا پڑتا ہے، اور اس کا نام عراف ہے۔ اب عراف کی دنیا یا برزخ کی دنیا میں زندگی اسی طرح رواں دواں، جس طرح عالم ناسوت میں زندگی رواں دواں۔ فرق کیا ہے؟ فرق یہ ہے کہ عالم ناسوت میں انسان ان اطلاعات کو قبول کرتا ہے جو لوہے محفوظ اور برزخ سے گزر کر اسے مل رہی ہیں، اور ان اطلاعات میں وہ معنی خود پہناتا ہے، اس نظام کو سمجھیں۔ اب معنی پہنانے کے دو رخ ہیں، ایک رخ میں تخریب ہے اور دوسرے رخ میں تعمیر ہے، لیکن جب ہم 1, 2, 4, 10, 20 اعمال پہ غور کرتے ہیں تو عمل کی حیثیت ایک ہی نظر آتی ہے، یعنی اعمال پہ غور کرتے ہیں تو عمل کی ایک ہی حیثیت نظر آتی ہے، معنی پہنانے سے عمل کے اندر تعمیر یا تخریب پیدا ہو جاتی ہے۔ یہ بات ہے جس کو نیوٹریلٹی کہتے ہیں، کہ جب آپ اعمال پہ غور کرتے ہیں تو عمل کی حیثیت ایک ہی ہے، یعنی ایک اطلاع ہی، وہ پروسیس ہوئی اور احساس بنی اور عمل بن گئی، اس کی کوئی تعمیر یا تخریب والی گیم ہی نہیں ہے، ایک اطلاع ہے، اس پہ جب ہمارا ذہن معنی پہنا رہا ہے تو یا وہ تعمیر ہوگی یا تخریب ہوگی۔ تو اب ایک آدمی آگ اس لیے روشن کرتا ہے کہ کھانا پکانا ہے، یا سردی رفع کرنا مقصود ہے، اور دوسرا آدمی کسی کا گھر جلانے کے لیے آگ جلاتا ہے۔ اب آگ ایک ہی ہے لیکن معنی پہنانے سے تعمیر یا تخریب بن گئی۔ تو کائنات میں جتنی بھی اشیاء ہیں ان سب کی اصل اطلاع ہے، اور یہ اطلاع ہی منفی یا مثبت زندگی بن جاتی ہے۔ عمل سے پہلے خبر یا اطلاع کا ہونا ضروری ہے، عمل ہمیں نظر آتا ہے، اطلاع ہمیں نظر نہیں آتی۔ اطلاع ہمیں نظر نہیں آتی۔ اب ہم یوں کہیں گے کہ انسانی زندگی میں کائنات کی ساخت ایسی بساط پر قائم ہے جس کا دباؤ ہم محسوس کرتے ہیں لیکن وہ نظر نہیں آتی۔ اس جملے کو دوبارہ سماعت فرمائیے، انسانی زندگی میں کائنات کی ساخت یعنی اس کی بناوٹ ایسی بساط پر قائم ہے جس کا دباؤ ہم محسوس کرتے ہیں لیکن وہ نظر نہیں آتی۔ یہ ہماری محدودیت، اور اس میں چاروں درجے بتا دیے، کائنات، انسانی زندگی، پھر اس کی ساخت، پھر اس کی بساط، پھر اس کا دباؤ، ہم محسوس کرتے ہیں لیکن وہ نظر نہیں آتی۔ اب منفی اور مثبت صلاحیتوں سے مراد یہ ہے کہ ہم پوری زندگی کے ہر لمحے کو ایک طرف نفی کر رہے ہیں اور دوسری طرف قبول کر کے زندگی میں حرکت پیدا کر رہے ہیں۔ اب آپ اس کو سمجھیں ذرا کیا ہو رہا ہے، ہر لمحے ہمیں اطلاعات مل رہی ہیں، ہم ان اطلاعات کو یا قبول کر رہے ہیں یا رد کر رہے ہیں۔ اگر قبول کر رہے ہیں یا رد کر رہے ہیں، دونوں صورتوں میں زندگی میں حرکت پیدا ہو رہی ہے، لیکن وہ حرکت مکمل ہوتی ہے تو ساتھ ہی وہ اس کی نفی ہو جاتی ہے، یعنی ہم اس اطلاع سے گزر کے دوسری اطلاع میں آ جاتے ہیں۔ یہ مطلب ہے اس پیراگراف کا، کہ منفی اور مثبت صلاحیتوں سے مراد یہ ہے کہ ہم پوری زندگی کے ہر لمحے کو ایک طرف نفی کر رہے ہیں اور دوسری طرف قبول کر کے زندگی میں حرکت پیدا کر رہے ہیں۔ یہ ہے راز قبولیت کا۔ جب آپ قبول کرتے ہیں کسی چیز کو، اطلاع کو، تو وہ عمل بنتی ہے۔ اچھا، نفی کرنا بھی قبول کرنا ہے، یعنی کہ آپ اس کو نگیشن میں قبول کر رہے ہیں۔ اب پانی کی موجودگی اس لیے ہے کہ پانی کے بارے میں ہمیں یہ معلوم ہے کہ پانی سیرابی کے لیے ضروری ہے۔ اب اطلاع دینے والی چیز کو کیا کہتے ہیں؟ روح کہتے ہیں۔ بھئی علم ہے، علم ہے، تو علم ہی اطلاع بن رہا ہے، تو اطلاع دینے والی چیز کو ہم روح کہتے ہیں، اور اطلاع کے اندر جو معنی پہنانے کا عمل ہے اس کا نام ہم نے
पानी कह दिया। इत्तला के अंदर मानी पहनाने का अमल किसने किया? जहन ने किया। जहन ने उसके मानी उसका नाम रख दिया, उसको एक टाइटल दे दिया। अब प्यास रूह है और पानी जिस्म है। अब पानी एक रुख है और प्यास दूसरा रुख है। अगरचे ये दोनों रुख एक दूसरे से मुतजाद नजर आते हैं, लेकिन एक ही वजूद के दो अज्जा हैं। अब प्यास को पानी से और पानी को प्यास से अलग नहीं किया जा सकता। जब तक प्यास का तकाजा है, पानी मौजूद है। प्यास पानी की दलील है और पानी की हस्ती प्यास के बगैर नहीं है। यानी दो रुख मिलकर एक वजूद बनाते हैं। दो रुख मिलकर एक वजूद बनते हैं। कोई वजूद दो रुखों के बगैर मुकम्मल नहीं होता। अलबत्ता वजूद के साथ कहीं मकानी फासला है तो कहीं जमानी फासला है। किसी भी शय के दो रुखों में मकानी फासला नुमाया होता है या जमानी फासला नुमाया होता है। अब ये इसकी मिसाल देखें कि एक आदमी कुरे अर्जी पर पैदा होता है और मर जाता है, ये जमानी फासला कहलाएगा। इस जमानी फासले के नक्शो निगार उसकी जिंदगी है और ये जिंदगी के जितने अमाल व हरकत हैं ये सब मकानियत हैं। इसको जरा तवज्जो से समझ। अब आने लगे बात के मलकूती सिफत किसे कहते हैं और बशरी सिफत क्या चीज है। बशर, इस पे एक शरारत जहन में आ रही थी, वो हमारे एक दोस्त थे, वो जब भी कहते थे ना बंदा बशर तो वो बंदा बशर कहते थे कि बंदा जो है ना ये बशर है। तो बहरहाल ये बशरी सिफत, बशरियत कहते हैं आदमियत की सतह पे, मट्टी की सतह पे बंदा बशर। मलकूती सिफत और अब बशरी सिफत को वाजे करने लगे। अब प्यास और रूह की मिसाल दी जा चुकी है। प्यास से पानी मौजूद है, प्यास की वजह से पानी मौजूद है और पानी से प्यास मौजूद है। अगरचे पानी और प्यास एक दूसरे से मुख्तलिफ हैं, लेकिन प्यास को पानी से, पानी को प्यास से अलग नहीं किया जा सकता। हर चीज की मौजूदगी में दो रुख काम करते हैं और ये दोनों रुख जमानी और मकानी होते हैं। अब नस्मा, अब इस बात को फर्दर समझने के लिए नस्मा का लफ्ज आ गया। नस्मा ऐसी रोशनी है जिसे खिला के अलावा दूसरा नाम नहीं दिया जा सकता। यानी नस्मा असल में क्या चीज है? खिला है। खिला का मतलब जहां कोई चीज मौजूद नहीं। इसके मानी ये हुए कि खिला एक वजूद है। खिला जहां कुछ नहीं है वो भी एक वजूद है, और खिला जब वजूद है तो उसमें हरकत भी है। यानी खिला एक ऐसा मुतहर्रिक वजूद है जो अजल से अबद की तरफ सफर कर रहा है। अब अजल शुरू को कहते हैं, अबद जहां कोई चीज जाके इख्तिताम पजीर होती है। तो अजल से अबद तक हरकत में मुख्तलिफ दायरे बनते, दायरे। अब हरकत के पहले दायरे का नाम है आलम मलकूत। आलम मलकूत, मलक फरिश्ते को कहते हैं। तो आलम मलकूत में मादी अनासर मौजूद नहीं होते। ये है इसकी असल डेफिनेशन। हमने कह दिया जहां फरिश्ते होते हैं। आलम मलकूत वो है जहां पे हमारे अपने वजूद के साथ मादी अनासर नहीं है। हमारा वजूद तो है लेकिन हमारे वजूद के साथ मादी अनासर मौजूद नहीं है। अब इसको समझें कि जमानियत नस्मा है और नस्मा रोशनी है। रोशनी खिला है, खिला एक वजूद है और वजूद हरकत है। गौर करें, ये एक एक लफ्ज के जमानियत असल में नस्मा, नस्मा रोशनी है, रोशनी असल में खिला है, खिला वजूद रखता है और वजूद असल में हरकत है, उसकी हरकत ही उसका वजूद है। अब खिला की अकहरी हरकत सिंगुलर फॉर्म, वो जो पहले हम पढ़ चुके हैं क्या कहरी और मुरक्कब, तो ये अकहरी हरकत का नाम है नस्मा मुफरद, और खिला के अंदर फासला शामिल हो जाए तो खिला की हरकत और फासले की हरकत एक जगह जमा होकर नक्शो निगार बन जाते हैं। अब इस दोहरी हरकत का नाम नस्मा मुरक्कब है और इसी को मवालीद सलासा भी कहा जाता है। मवालीद सलासा कहते हैं किसको, नबातात, जमादात और हैवानात। जमादात से मुराद रेत, पत्थर, कंकर, ये पानी भी जमादात में आता है, गैसें, ये सब जमादात। और उसके बाद नबातात, उसके बाद हैवानात। गौर करें ये तीनों दर्जा बदर्जा, नबातात जमादात पे उगते हैं, जमादात की वजह से बनते हैं, ये जमादात उनके लिए स्टोर हाउस का काम कर रहे हैं, और फिर नबातात को चरकर खाकर पीकर उनकी बनाई हुई ऑक्सीजन इस्तेमाल करके हैवानात परवान चढ़ रहे हैं। इन हैवानात में से एक हैवान नातक कहलाता है जिसको हजरत इंसान कहते हैं, उसको अल्लाह ने कोई स्पेशल सलाहियतें दी है, वो लगा हुआ है इन बातों को यानी खालक के इस निजाम को समझने के लिए कोशां। इसका जो हम काविश कर रहे हैं वो सारी ये। अब इस सारी तहरीर से ये बात साबित हो गई कि जमानियत असल है, जमानियत असल है, और मकानियत जो है वो इस असल के ऊपर बने हुए नक्शो निगार का नाम है। मकानियत को मादी आंख देख सकती है, जमानियत जो है ये मादी आंख से मख्फी है, छुपी हुई है, ये नजर नहीं आती। अब जमानियत नस्मा है, रोशनी है, खिला है, मकानियत वजूद है। जमानियत नस्मा है, रोशनी है, खिला है, और मकानियत वजूद है, हरकत है, और हरकत एक ऐसा मुजाहरा है जिसको मादी आंख देख लेती है। देखे ना, हवा चलती है तो मादी आंख से नजर आ जाता है कि कुछ चीज हिल रही है, तो इसका अंदर हवा चल रही है, हालांकि हवा नहीं नजर आई लेकिन उसका मुजाहरा नजर आ रहा है। तो नस्मा मुरक्कब जो है मकानियत, जैसे जैसे इसमें दिलचस्पी बढ़ती है इसी मुनासबत से रोशनियों का हजूम नस्मे में ज्यादा होता रहता है। अब रोशनियों के हजूम के भी दो मरातब हैं, एक को ऐन और दूसरे को मकान कहते हैं। ऐन माहियत को कहते हैं, ऐन माहियत और मकान मजहर, यानी जो चीज हमें मुजाहराती शक्ल में नजर आ रही है ये मकानियत है। तो मकानियत किस पे बेस कर रही है, वो उसकी एक शक्ल जहन में बनी हुई है, उसको ऐन कहते हैं। अब मिसालें सुने, माहियत नजर नहीं आती, चीज नजर आती है, मसलन एक चीज है और उसकी खासियत है ठंड पहुंचाना। अब चीज नजर आती है, ठंड नजर नहीं आती मसलन, लेकिन महसूस होती है। अब गुलाब के फूल नजर आते हैं, गुलाब की खुशबू नजर नहीं आती लेकिन महसूस होती है। जब हम खूबसूरत आदमी को देखते हैं तो सूरत नजर आती है लेकिन उसके हुस्न की कशिश नजर नहीं आती, वो फील होती है। ये ऐन और मजर दोनों की बारीक सी मिसाल देकर हजूर मुर्शिदे करीम ने इस बात को वाज़े कर दिया। कायनात की हर शय में हिस है, और हर चीज की हिस्सियात दो रुखों पर कायम, एक रुख बातिन है और दूसरा रुख जाहिर है। बातिन रुख मकानियत है और जाहिर रुख मकानियत है। किसी चीज की हयात के बारे में, उसकी जिंदगी के बारे में जब हम तज़करा करते हैं तो हमारा मंशा जिंदगी के दोनों रुखों को बयान करना होता है। जिंदगी का एक रुख जमानियत है और जिंदगी का दूसरा रुख मकानियत है। तमाम नक्शो निगार और इंसानी जिंदगी की जिस्मानी हरकतों सकनात, हरकत और साकिन होना रुकना, हरकतों सकनात, ये सब मकानियत है। और इंसानी जिंदगी के नक्शो निगार और आमाल जिस बिसात पर कायम है वो जमानियत है। जिंदगी का कोई अमल, कोई नक्श, कोई हरकत जमानियत की बिसात के बगैर मौजूद नहीं है। जमानियत मादी आंख से ओझल है और जमानियत का इस्तलाही नाम नस्मा है। नस्मा ऐसी रोशनी है जो बयक वक्त दो सिमतों में सफर करती है, उनमें से एक रुख गुरेज है और दूसरा रुख कशिश है। ये गुरेज और कशिश आगे पढ़ने से पहले मैं इस पे दो तीन जुमले कह दूं। कशिश और गुरेज क्या है? जैसे हम अल्लाह के जहन से गुरेज करके तो आलम नासूत की कशिश के जेरे असर दुनिया की तरफ आ रहे हैं, फिर आलम नासूत से गुरेज करके वापस अल्लाह के जहन की कशिश के जेरे असर हम वापस अल्लाह की तरफ जा रहे हैं। ये है सारा निजाम गुरेज और कशिश का। वहां से हम देखे ना, आप घर से बाहर निकलते हैं तो बाहर की कशिश आपको घर से बाहर ले जा रही है, आप घर से गुरेज कर रहे हैं। जब आप बाहर जाके सौदा सलफ खरीद लेते हैं वो कशिश खत्म हो जाती है, तो घर की कशिश बाजार से गुरेज करने पर मजबूर करती है और आप घर वापस आ जाते हैं। मेरा ख्याल है यहां रुक जाते हैं, कल इंशाल्लाह इससे आगे पढ़ेंगे। ठीक हो गया जी।